جزاكم الله. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وقالوا لا تذرن آلهتكم ولا تذرن ودا ولا سواع ولا يغوث ويعوق ونسرا وقد أضلوا كثيرا ولا تزد الظالمين إلا ضلالا. مما خطيئاتهم أغرقوا فأدخلوا نارا فلم يجدوا لهم من دون الله أنصارا. وقال نوح رب لا تذر على الأرض من الكافرين ديارا إنك إن تذرهم يضلوا عبادك ولا يلدوا إلا فاجرا كفارا. رب اغفر لي ولوالدي ولمن دخل بيتي مؤمنا وللمؤمنين والمؤمنات ولا تزد الظالمين إلا تبارا. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. تو سورہ نوح کی تفسیر کی امید ہے کہ آج آخری کلاس ہوگی، پچھلی کئی کلاسوں سے یہی سورہ چل رہی ہے. عارف و مسائل میں ہم نے آخری جو چیز پڑھی تھی وہ پیج نمبر 566 پر آخری پیراگراف، جس میں یہ جو پانچ بتوں کے نام آئے ہیں نا سورہ نوح میں، ود، سواع، یغوث، یعوق اینڈ نصر، تو ان کی حقیقت لکھی تھی کہ یہ جو بت تھے یہ اصل میں کیا تھے، یہ اصل میں مجسمے تھے، رائٹ، اسٹیچوز تھے ان نیک لوگوں کے جو کہ اس قوم میں کافی عرصہ پہلے گزرے تھے، پھر ان نیک لوگوں کا انتقال ہو گیا. اب نیک لوگ تھے کا مطلب کیا ہے؟ کہ یہ لوگ مسلمان تھے، رائٹ، یہ نیک لوگ جو تھے نا یہ مسلمان تھے، یہ توحید کے علمبردار تھے، ایک اللہ کی پرستش کرتے تھے، اور جو پچھلے نبی ان سے پہلے گزرے تھے ان نبی کے اوپر ایمان لانے والے لوگ تھے، ٹھیک ہے نا، مومنین تھے. تو یہی سب ڈیفینیشنز ہوتی ہیں نا نیک انسان کی. نیک انسان ہمارے دین کے مطابق وہ نہیں ہوتا کہ جو کہ یعنی اللہ تعالیٰ کا انکار کرے، رسول کا انکار کرے، لیکن معاشرے میں بڑے ایکسیپٹیبل قسم کی پرسنالٹی ہو اس کی، ٹھیک ہے. ایکسیپٹیبل پرسنالٹی کو جو ہے وہ ایک اچھا انسان ضرور کہا جاتا ہے، ٹھیک ہے، یعنی بہت ہی لوگوں کی مدد کرتا ہو، لوگوں سے خوش اخلاقی سے پیش آتا ہو وغیرہ، رائٹ. ایسا جو پرسن ہوتا ہے، جو آدمی ہوتا ہے، اس کو یعنی ایک اچھا انسان مانا جاتا ہے. لیکن نیک کا لفظ جو ہے نا وہ اس پر نیک کے لفظ کا اطلاق نہیں کیا جا سکتا، کیونکہ نیکی کے لیے ایمان شرط ہے، صحیح ہے. کیونکہ نیکی جو ہے نا، نیکی کا لفظ سے ایک ثواب کا کانسیپٹ ذہن میں آتا ہے، رائٹ. نیکی سے کیا چیز ذہن میں آتی ہے؟ ثواب، کہ یہ ثواب والے کام کرتا ہے، ٹھیک ہے. اور ثواب کا تعلق آخرت سے ہے، ٹھیک ہے. ثواب کا تعلق کہاں سے؟ دنیا سے نہیں ہے، آخرت سے ہے، ٹھیک ہے. اور آخرت میں صرف ایمان والوں کو ثواب ملے گا، کافر کو ثواب نہیں ملے گا، کیونکہ کافر آخرت کا انکار کرتا ہے، رائٹ. اٹھائے جانے کا، سوال جواب ہونے کا، جنت و جہنم کا، ٹھیک ہے، اور باقی جو تفصیلات ہیں اس کی آخرت کی، تو کافر جو ہے نا وہ ان کا انکار کرتا ہے، اللہ کے نبی کا انکار کرتا ہے، اس وجہ سے آخرت میں اس کو کچھ نہیں ملے گا. تو جب آخرت میں کچھ نہیں ملے گا تو اس کو ثواب تو ہے ہی نہیں اس کے پاس کوئی. جب ثواب اس کے پاس نہیں ہے تو وہ نیک کیسے ہو سکتا ہے؟ نیک تو وہ ہے ہی نہیں، کیونکہ نیک کا مطلب تو ہوتا ہے ثواب کا کام کرنے والا، ٹھیک ہے. تو یہ لوگ جو تھے نا نیک تھے، یعنی یہ مؤمن تھے، ایمان والے تھے، اللہ کے رسول اور آخرت کے اوپر ایمان لانے والے لوگ تھے. لیکن ان کی قوم نے بعد میں ان کی مجسمے بنائے، اور پھر پچھلی کلاس میں ہم نے تفصیل کے ساتھ آپ کو سمجھایا تھا کہ ان کی پرستش کیسے شروع ہو گئی، ٹھیک ہے، کیسے شروع ہو گئی ان کی پرستش. حالانکہ نیک لوگوں کے ساتھ محبت نتیجہ بنی پرستش کا، یہی بات ہے نا. ان لوگوں سے لوگ محبت کیا کرتے تھے، تو محبت نیک لوگوں سے کرنا یہ تو نیکی کا کام ہے، ये तो बहुत अच्छी चीज है। तो अच्छा काम करने के नतीजे में गुमराही कैसे मिल गई? कोई इसका जवाब दे सकता है? थोड़ा सा अगर आप हिंट करके जवाब दे सकें या समझा सकें इस कॉन्सेप्ट को जो हमने पिछली क्लास में आपको समझाया था। सवाल क्या है कि नेक लोगों से मोहब्बत करना तो नेकी का काम है, लेकिन हम ये देखते हैं कि इन लोगों ने नेकों से मोहब्बत करी, लेकिन नतीजा क्या निकला कि ये गुमराही में मुब्तला हो गए, राइट? कुफर और शिर्क में मुब्तला हो गए। तो नेकी का काम तो नेकी की तौफीक का सबब बनता है, यहां पर तो हम उल्टा देख रहे हैं। नहीं, तस्वीर इसका जवाब नहीं है, इसलिए कि तस्वीर जो है ना वो पहले हराम थी नहीं, ठीक है? तस्वीर बनाना तो अल्लाह ताला ने मना ही नहीं किया था, तो इन्होंने अगर तस्वीर बनाई तो तस्वीर बनाने से तो ये नहीं हुआ ना। तस्वीर तो हमारी शरीयत के अंदर हराम है ना, नबी अलैहिस्सलाम की शरीयत में, राइट? उसकी अलग तफसीर है, बहुत सारी आजकल जो तस्वीरें हर चीज की बनती हैं, तो वो क्या है और क्या वो हराम है, क्या वो हलाल है, क्या वो जायज है, क्या वो मकरूह है, क्या है, तो वो एक अलग तफसील है। लेकिन पहले जमाने में तस्वीर हराम नहीं थी, हत्ता के मुजस्मा बनाना भी हराम नहीं था, ठीक है? तो फिर ये लोग गुमराह कैसे हो गए? एक अच्छा काम करते करते ये बुरा काम करने कैसे शुरू हो गए? इसको हमने पिछली क्लास में समझाया था, तो जो लोग पिछली क्लास में थे हम उनकी याददाश्त को थोड़ा सा टैप कर रहे हैं, बाकी जो नहीं थे तो वो कैसे जवाब देंगे, क्योंकि आपने ये बात कहीं पढ़ी तो नहीं होगी, ये तो मैं आपको लिख के दे सकता हूँ, ठीक है? तो याद है किसी को कि गुमराही कैसे शुरू हो गई? अच्छा, रेज हैंड अगर कोई कर दे तो फिर हम इंतजार करें, अदरवाइज मैं खुद ही जवाब देकर आगे बढ़ूं। रेज हैंड का मतलब ये होगा कि आप लिख रही हैं जवाब। अच्छा, नहीं, माशाल्लाह, ये लिख रही हैं शायद जी। तो नेकी का काम करते करते एकदम से गुमराही कैसे शुरू हो गई? या बज़ाहिर जो हमें किताबों में नजर आता है, किताबों में तो यही लिखा हुआ है ना कि उन्होंने मुजस्मे बनाए, फिर मुजस्मों की पूजा शुरू कर दी, परस्तिश शुरू कर दी। तो भाई मुजस्मे तो उन्होंने मोहब्बत में बनाए थे ना, तो नेकों से मोहब्बत करना कोई बुरी बात तो नहीं है। नेक्स्ट जनरेशन मेड देम इनटू माबूद, तो वही तो हम कह रहे हैं ना, नेक्स्ट जनरेशन, व्हाई डिड दे मेक देम इनटू माबूद? हाउ डिड दिस हैपन? शैतान ने बहकाया, ठीक है, जवाब आपने आधा तो दे दिया, शैतान ने बहकाया। तो ये शैतान के बहकावे से बच क्यों नहीं सके? शैतान तो हर वक्त बहकाते रहता है, शैतान तो हर एक को बहकाता रहता है, तो शैतान के बहकावे से बचना होता है ना, तो ये क्यों नहीं बच सके भाई? नफ्स की वजह से? तो जो लोग शैतान के बहकावे से बच जाते हैं उनके पास नफ्स नहीं होता क्या? नफ्स तो हर एक के पास होता है। तो जो लोग शैतान के बहकावों से बच जाते हैं, तो वो कैसे बच जाते हैं? और ये लोग अगर नहीं बच सके तो ये कैसे नहीं बच सके? यही तो सवाल कर रहा हूं मैं आपसे। सरदारों के बहकावे में आ गए, क्यों आ गए बहकावे में? सरदारों के बहकावे में क्यों आ गए? सरदारों के बहकावे से बच क्यों नहीं सके? सरदारों ने तरगीब दी लाइलमी की वजह से? नहीं, लाइलमी असल वजह नहीं होती। लाइलमी दुनिया की मोहब्बत, हाँ, दुनिया की मोहब्बत असल वजह होती है, ठीक है? लेकिन दुनिया की मोहब्बत की वजह से इन्होंने क्या ऐसी गलती करी कि जिसकी वजह से ये शैतान का बहकावा, नफ्स का बहकावा, सरदारों का बहकावा इसका मुकाबला नहीं कर सके, राइट? ये तीन बहकावे होते हैं ना, शैतान बहकाता है, नफ्स बहकाता है, और दुनिया वाले बहकाते हैं, इंसान, राइट? दुनिया वाले इंसान बहकाते हैं। तो इन तीनों बहकावों से बचने के लिए इंसान को क्या करना होता है कि ये बच जाए? जो लोग बच गए, कौन बच गए? फॉर एग्जाम्पल सहाबा बच गए, शैतान, नफ्स, दुनिया वाले, इनके बहकावों से सहाबा बच गए। तो सहाबा कैसे बच गए भाई? सहाबा के पास भी तो नफ्स था, सहाबा के पीछे भी तो शैतान लगा हुआ था, सहाबा को भी तो उनके फैमिली वाले बुलाते थे शिर्क की तरफ,
आ जाओ वापस आ जाओ हमारे दीन में, तो सहाबा कैसे बच गए और ये लोग क्यों ना बच सके? यही तो बात समझाई थी आपको पिछली क्लास में। चलें, वक्त की खातिर आगे बढ़ते हैं कि आपको ये बताया था कि हर दौर में हर जमाने में अल्लाह ताला ने नेक लोग रखे हुए होते हैं, हर मुआशरे में अल्लाह ताला ने नेक लोग रखे होते हैं। ये नेक लोग जो होते हैं ना, ये लोगों को बुराई से रोक रहे होते हैं, राइट? ये लोगों को शिर्क से, बुतपरस्ती से, बिदतों से रोक रहे होते हैं। लेकिन जो लोग होते हैं वो इन नेक लोगों की बात नहीं मानते, इन नेक लोगों की बात नहीं मानते, तो इस वजह से ना वो शैतान की तरफ पुल हो जाते हैं, इस वजह से वो शैतान की तरफ पुल हो जाते हैं। अगर वो इन नेक लोगों की बात मान लेना तब वो शैतान की तरफ पुल नहीं हो सकते, ठीक है? तो इन लोगों ने गलती क्या करी थी, इन लोगों ने जो नेक लोग मर चुके थे जो नेक लोग, इन्होंने उन मरे हुए नेक लोगों से तो मोहब्बत करी, ये लिख लें अपने पास, इन लोगों ने मरे हुए नेक लोगों से मोहब्बत करी, लेकिन किन से मोहब्बत नहीं करी? अब इस जुमले को आप मुकम्मल कर दें। ये जो नूह अलैहिस्सलाम की कौम वाले लोग थे, इन्होंने ये क्यों गुमराही में मुब्तला हो गए? उसकी वजह ये थी कि इन्होंने मरे हुए नेक लोगों से मोहब्बत करी थी, लेकिन इनको और क्या करना चाहिए था? हाँ, नूह अलैहिस्सलाम तो बाद में आए ना पिक्चर में, ये तो हम नूह अलैहिस्सलाम से पहले की बात कर रहे हैं ना, क्योंकि नूह अलैहिस्सलाम तो उस वक्त पिक्चर में आए जब ये लोग ऑलरेडी बुतपरस्ती शुरू कर चुके थे, ठीक है ना? नूह अलैहिस्सलाम से पहले जो फिनोमेना हुआ हम तो उसकी बात कर रहे हैं। मेरा जुमला क्या कंप्लीट करना इतना मुश्किल काम है? जी, ये है इसका जवाब, इन्होंने जिंदा नेक लोगों की बात नहीं सुनी, ये थी इनकी गलती, जिंदा नेक लोगों की बात नहीं सुनी, मरे हुए नेक लोगों की मोहब्बत से मोहब्बत करी, ठीक है? जैसा कि हम लोग करते हैं, ये कुरान हमारे लिए किताब हिदायत है ना, या किताब कहानी है, किताब किस्सा है, क्या हम इस कुरान को नूह अलैहिस्सलाम की कौम के किस्से पढ़ने के लिए पढ़ते हैं? तो किस्से किस्से अगर आप पढ़ना चाहते हैं तो कुरान के अंदर नूह अलैहिस्सलाम की कौम का किस्सा पढ़ लिया हमने जी, आगे चलें। लेकिन अगर ये कुरान हमारे लिए किताब हिदायत है तो हिदायत तो वो होती है ना जो कि हमारे ऊपर अप्लाई हो, तो हमारे ऊपर भाई इस किस्से के अंदर क्या हिदायत है, हमारे लिए क्या हिदायत है इस किस्से के अंदर? हमारे लिए हिदायत है, ये हिदायत है कि हम वो गलती ना करें जो इन लोगों ने करी, इसी वजह से अल्लाह ताला ने किस्से रखे हैं ना कुरान में, है? जो तबाहशुदा अकवाम हैं उनके किस्से क्यों रखे हैं? लोरियां देने के लिए, ताकि हम बच्चों को रात को सोने के लिए उन कहानियों को सुनाए, हैं? बेड टाइम स्टोरीज, कल हमारी बेटी ने उसको ट्रांसलेट किया, बिस्तर वक्त कहानी, राइट? बेड टाइम स्टोरी, बिस्तर वक्त कहानी, बिस्तर वक्त कहानी के लिए अल्लाह ताला ने कुरान में ये कहानियां रखी थी? नहीं, हिदायत के लिए रखी थी ना, क्योंकि कुरान जो है वो किताब हिदायत है, तो हमारे लिए क्या हिदायत है नूह अलैहि सलाम के किस्से में? हम वो गलती ना करें जो उन लोगों ने करी थी। उन लोगों ने क्या गलती करी थी? उन्होंने वद, सुआ, यगूस, यऊक और नसर, जो बहुत नेक लोग होते थे, उनके मरने के बाद उनसे मोहब्बत जारी रखी, लेकिन जो उनके जमाने में जिंदा नेक लोग थे उनको बुराई से रोकने वाले, उनसे मोहब्बत नहीं करी। मोहब्बत नहीं करी का मतलब क्या? उनकी बात नहीं मानी, क्योंकि मोहब्बत का मतलब होता है बात मानना, राइट? अगर आपका बेटा कहे अम्मी मुझे आपसे बड़ी मोहब्बत है लेकिन मैं आपकी बात नहीं मानूंगा, तो आप क्या कहेंगे अपने बेटे को? बेटा ये कौन सी मोहब्बत हुई? अगर आप मेरी बात ही नहीं मानेंगे, तो मोहब्बत का मतलब होता है अतात करना। तो इन्होंने जिंदा नेक लोगों से मोहब्बत नहीं करी, जिंदा नेक लोगों की बात नहीं मानी, ये वजह बनी कि जो नफ्स, शैतान और बुरे इंसान इनको जिस कुफर की तरफ बुला रहे थे, ये उनकी तरफ पुल हो गए, ठीक है? कोई सवाल इसके ऊपर या कोई एतराज तो पूछ लें। अगर अभी जहन में नहीं आए बाद में आ जाए, क्योंकि अक्सर होता है कि बाद में हम किसी चीज़ के बारे में सोच रहे होते हैं तो बाद में सवाल आते हैं। तो चूंकि आपके पास व्हाट्सएप नंबर भी है और अगली क्लास भी इंशाल्लाह होगी, तो ज़रूर से सवाल पूछ लिया करें, ठीक है। आगे चलें, वला तज़िद ज़ालिमीना इल्ला ज़लाला, के यानी इन ज़ालिमों की गुमराही और बढ़ा दीजिए। यहाँ ये शुबा ना किया जाए कि अम्बिया अलैहिस्सलाम का फ़र्ज़ मनसबी तो कौम को हिदायत करना है। नूह अलैहिस्सलाम ने उनकी गुमराही की बद्दुआ कैसे की? क्योंकि हकीकत यह है कि नूह अलैहिस्सलाम को अल्लाह ताला ने उसकी तो खबर दे दी थी, ठीक है, कि अब इनमें कोई मुसलमान नहीं होगा। इसलिए उनका गुमराही और कुफ्र पर मरना तो यकीनी था। देखिए, अल्लाह ताला को सिर्फ पास्ट का इल्म नहीं है ना, सिर्फ प्रेजेंट का इल्म नहीं है, अल्लाह ताला को तो फ्यूचर का भी इल्म है। लेकिन अल्लाह ताला फ्यूचर का इल्म इंसानों को बताते नहीं है, है ना? फ्यूचर का इल्म इंसानों को बताते नहीं है। कभी कभी थोड़ा थोड़ा करके फ्यूचर की खबर किसी इंसान को दे देते हैं, सेलेक्टिवली, ठीक है, सेलेक्टिवली फ्यूचर की खबर किसी इंसान को कभी कभी दे देते हैं, और खुसूसन अंबिया अलैहिस्सलाम को सबसे ज्यादा देते हैं दूसरे इंसानों के मुकाबले में। जैसे नबी अलैहिस्सलाम को कयामत के बारे में बताया, कयामत की निशानियों के बारे में बहुत सारी बातें बताई, तो नबी अलैहिस्सलाम ने फिर अपनी उम्मत को भी बताई वो बातें, राइट, जिनको कि हम अलामात कयामत वाली हदीसें कहते हैं। उसी तरह नूह अलैहिस्सलाम को अल्लाह ताला ने थोड़ी सी फ्यूचर की खबर दे दी कि भाई ये लोग जो है ना, अब ये लोग, इनमें से कोई और मुसलमान नहीं होगा। जब ये खबर दे दी, फिर उसके बाद अल्लाह ताला ही नबी के दिल में ये बात डालते हैं कि अब तुम बद्दुआ करो उनके खिलाफ, ठीक है। ये अल्लाह ताला की नाराजगी की एक बहुत यानी शदीद शक्ल है कि अल्लाह ताला नबी से बद्दुआ करवाएं उस कौम के खिलाफ। यानी किस कितनी वो कौम गुमराही और अल्लाह के गुस्से का मूजब बनी होगी के नबी से बददुआ करवा रहे हैं अल्लाह ताला ना। हालांकि अल्लाह ताला पता है ना, 70 माओं से ज्यादा रहीम है, राइट, 70 माएँ उनकी रहमत मिल करके अल्लाह ताला की रहमत का मुकाबला नहीं कर सकें, ठीक है। तो क्या वजह बनी होगी अल्लाह ताला के इस गैज़ व गज़ब का, ठीक है। तो इसलिए उनका गुमराही और कुफ्र पर मरना तो यकीनी था। हज़रत नूह अलैहिस्सलाम ने उनकी गुमराही बढ़ा देने की दुआ इसलिए फरमाई कि जल्द उनका पैमाना लबरेज हो जाए और हलाक कर दिया जाए। ये तकदीर मुबरम, तकदीर मुअल्लक वाली डिस्कशन हम पहले तफसील के साथ कर चुके हैं कि अल्लाह ताला की इल्म में सब कुछ है, जिसको तकदीर मुबरम कहते हैं। लेकिन अल्लाह ताला ने एक और भी लेवल ऑफ तकदीर बनाया, जिसको तकदीर मुअल्लक कहते हैं। ये तकदीर मुअल्लक जो होती है ना, ये दुआ से चेंज हो जाती है, ठीक है, दुआ से चेंज हो जाती है। तो जिस तरह दुआ से ये तकदीर मुअल्लक पॉजिटिवली चेंज हो जाती है, ठीक है, जैसे कोई मरने वाला हो लेकिन आप दुआ करें कि अल्लाह इसको जिंदगी दे दे, तो अल्लाह ताला उसके लिए जिंदगी का फैसला कर देते हैं, ठीक है। तो ये पॉजिटिव चेंज आ गया ना तकदीर मुअल्लक के अंदर। उसी तरीके से ये तकदीर मुअल्लक बद दुआ से नेगेटिवली चेंज हो जाती है, ठीक है, नेगेटिवली चेंज हो जाती है। क्या मतलब कि जब नूह अलैहिस्सलाम ने इनके लिए बद दुआ करी, तो इनके ऊपर अल्लाह ताला का अजाब जो है ना, जो है वो जल्दी आ गया। इसी को इन्होंने इन अल्फाज में लिख दिया कि इनका पैमाना जल्द लबरेज हो जाए, यानी इन लिमिट क्रॉस कर जाए ये जल्दी, और ये हलाक कर दिया जाए, ठीक है। तो ये दुआ से उनकी हलाकत जल्दी हो गई। लेकिन हलाकत जल्दी होने का मतलब क्या है? अल्लाह ताला के इल्म में तो कोई तब्दीली नहीं आई। अल्लाह ताला का इल्म तो पहले से था कि ऐसा ऐसा होगा, ऐसे ऐसे होगा, फिर उसके बाद नूह अलैहिस्सलाम को हुक्म दिया जाएगा कि वो बद्दुआ करें, फिर वो बद्दुआ करेंगे तो फिर इनके ऊपर तूफान नूह आ जाएगा और ये हलाक कर दिए जाएंगे। तो अल्लाह ताला का इल्म जो है ना, वो उसमें कोई तब्दीली नहीं हुई, वो तो है। लेकिन तकदीर मुअल्लक जो एक अलग रजिस्टर है, लोहे महफूज का के अंदर ही एक अलग रजिस्टर है ये, ठीक, गोया के लोहे महफूज जो है ना, वो एक बुक शेल्फ की मानंद है, ठीक है, समझने की बात है, एक बुक शेल्फ की मानंद है। उस बुक शेल्फ के अंदर मुख्तलिफ सेक्शंस बने हुए होते हैं। एक सेक्शन जो है वो तकदीर मुबरम का सेक्शन है, एक सेक्शन तकदीर मुअल्लक का सेक्शन है, ठीक है, एक सेक्शन आसमानी किताबों का सेक्शन है जिसके अंदर कुरान लिखा हुआ मौजूद है, तौरात लिखी हुई मौजूद है, इंजील और जबूर और सहीफे सारे के सारे उस एक सेक्शन के अंदर लिखे हुए हैं, ठीक है। तो
ये बात वैसे हमने एक क्लास में तफसील के साथ डिस्कस की हुई है, तो अगर किसी को सुनना है तो मेरे ख्याल में आज से जो पिछली तीन थर्ड लास्ट क्लास थी शायद, उसमें ये बात हुई थी। बहरहाल अगर सुनने की किसी को शौक हो तो वो पीछे जाकर रिकॉर्डिंग सुन सकता है। अच्छा, अगली आयत है, मिम्मा खतीआतिहिम उग्रिकु फउद्खिलू नारा, यानी ये लोग अपनी खताओं कुफ्र शिर्क की वजह से पानी में गर्क किए गए तो ये आग में दाखिल हो गए। यानी इस आयत का तर्जुमा क्या बनता है कि जो इन लोगों ने खताएं करी, इन लोगों की खताएं, खतीआतिहिम, इन लोगों की खताएं यानी इनके गुनाह, तो उनकी वजह से ना उग्रिकु, ये गर्क कर दिए गए पानी के अंदर। और गर्क करने के बाद क्या हुआ, फा, फा का मतलब होता है देन या आफ्टरवर्ड्स, ठीक है। उद्खिलू नारा, ये आग में दाखिल कर दिए गए, क्या मतलब कि समंदर में गर्क हुए, पानी में गर्क हुए और पानी के अंदर कोई आग बनी हुई थी जिस आग के अंदर ये चले गए। नहीं, ऐसा नहीं था, पानी में कोई आग नहीं थी, बल्कि पानी में गर्क होने से ये मर गए। और मरने के बाद क्या होता है, हिसाब किताब शुरू हो जाता है, ठीक है। अल्लाह ताला अपने फरिश्तों को भेजते हैं, फरिश्ते कब्र में आकर के पूछना शुरू कर देते हैं कि भाई ईमान क्या है और यानी तुम्हारा रब कौन है, राइट, तुम्हारा दीन क्या है और ये अल्लाह के रसूल कौन है। उस जमाने के जो रसूल था उन्हीं के बारे में पूछा जाता था, ठीक है। तो जो इस इन सवालों का जवाब नहीं दे पाता है तो उसके ऊपर जहन्नुम का अजाब कब्र में ही शुरू हो जाता है। तो यहाँ पर वो यानी अजाब कब्र की बात हो रही है। तो वही फरमाते हैं कि इससे ये भी जाहिर है कि जब कब्र में बद अमल को अजाब होगा, सही है, अच्छा नहीं, ये बात तो हमने भी आगे आगे बढ़ा दी। तो हम ऊपर पढ़ रहे थे कि ये मुतजाद अजाब कि डूबे पानी में और निकले आग में, ये किस किस्म की बात हुई, पानी में डूब के आग में निकले, हक तआला की कुदरत से क्या बईद है। और जाहिर है कि यहाँ जहन्नुम की आग तो मुराद नहीं है, ठीक है, क्योंकि इसमें दाखिला जहन्नुम, जो एक्चुअल जहन्नुम अल्लाह ताला ने बना के रखी हुई है ना, उसमें दाखिला तो कयामत के हिसाब किताब के बाद होगा। तो फिर ये कौन सी वाली आग है, ये बरज़खी आग है। बरज़ख क्या होता है, बरज़ख वो आलम है जिसमें दुनिया के बाद इंसान दाखिल होते हैं, ठीक है। टोटल कितने आलम है, अगर आपका छोटा छोटा सा क्विज ले लें, टोटल अल्लाह ताला ने कितने आलम बनाए हैं या उनके नाम क्या क्या हैं जी, किसी को पता है? पीरियोडिकली स्पीकिंग कितने आलम हैं और उनके क्या नाम हैं? तीन आलम हैं, नहीं तीन तो नहीं है, एक और ऐड कर लें, चार है, ठीक है। तो ये चार हैं, चार कौन कौन से हैं, पहला आलम आलमुल अरवाह, बिल्कुल सही फरमाया, आलमुल अरवाह जिसमें रूहें बना के रखी हुई अल्लाह ताला ने, जैसे क्रिकेट के अंदर पवेलियन होता है ना, क्रिकेट स्टेडियम के अंदर एक पवेलियन होता है, उसमें बैटिंग टीम बैठी हुई होती है, वेट कर रही होती है कि जी उनकी बारी आएगी तो फिर वो ग्राउंड में उतरेंगे, सही है। तो वो आलम अरवाह है, वहां पे रूहें बैठी हुई हैं, इंतजार कर रही हैं कि जब उनकी बारी आएगी तो कहाँ उतरेंगे, वो दुनिया में उतरेंगे, ठीक है। तो अगला आलम कौन सा है, आलम दुनिया, ठीक है। जब आलम दुनिया में उनको इनिंग्स पूरी हो जाती है, क्लीन बोल्ड हो जाते हैं या कैच कैच करके आउट हो जाते हैं, तो फिर वो वहां से कहाँ जाते हैं, अब वो बैक टू पवेलियन होते हैं ना, लेकिन वो बैक टू पवेलियन कौन सा वाला आलम होता है, वो आलम अरवाह नहीं होता, यानी उसको आलम अरवाह कहते नहीं है, उसको आलम बरज़ख कहते हैं, जैसे आपने लिखा, ठीक है। और आलम बरज़ख जो है वो जारी, फिर वो चलता रहता है, कब तक चलता रहेगा, जब तक कयामत कायम नहीं होगी, ठीक है। जब कयामत कायम हो जाएगी तो उसके बाद चौथा आलम शुरू होगा जिसको आलम आखिरत कहते हैं, ठीक है, जैसे आपने लिखा, सही है। तो ये चार आलम है, आखिरत में हशर भी शामिल है और दखल भी शामिल है, दुखूल, दुखूल फिल जन्ना या दुखूल फिल नार, ये सब आखरत का हिस्सा है, ठीक है। तो चार आलम कौन से हुए, आलमुल अरवाह, आलमुल दुनिया, आलमुल बरज़ख एंड आलमुल आखिरत, ठीक है। तो ये जो आग यहां पर मेंशन है,
یہ عالم برزخ کی آگ ہے. عالم برزخ میں روحیں ہی ہوتی ہیں, ٹھیک ہے, یہ بھی ایک روحانی عالم ہے, لیکن اس کی فزیکل لوکیشن کیا ہے؟ اس کی فزیکل لوکیشن یہ دنیا ہی ہے, ٹھیک ہے, جس دنیا میں ہم رہ رہے ہیں نا, اسی دنیا میں عالم برزخ ہے, لیکن وہ ہماری نگاہوں سے یعنی پوشیدہ ہے, ٹھیک ہے, ایک پردہ ہے کہ جس پردے کے اس پار عالم برزخ ہے, ٹھیک ہے. جو عالم دنیا میں ہوتے ہیں وہ عالم برزخ میں نہیں دیکھ سکتے, ٹھیک ہے, اور ایکچولی عالم برزخ والے بھی عالم دنیا میں نہیں دیکھ سکتے, ٹھیک ہے, لیکن دیر آر ایکسیپشنز, ٹھیک ہے, کبھی کبھی ایکسیپشنز اللہ تعالیٰ بناتے ہیں. وہ ایکسیپشن کی شکل کیا ہوتی ہے؟ گویا کہ ایک کھڑکی, ٹھیک ہے, کبھی کبھی کسی کے لیے اللہ تعالیٰ نا کھڑکی کھول دیتے ہیں, جس کھڑکی کے تھرو وہ عالم دنیا سے عالم برزخ میں تھوڑا بہت دیکھ سکتا ہے, جتنا اللہ تعالیٰ چاہیں اتنا وہ دیکھ سکتا ہے. اس کھڑکی کھلنے کو کیا کہتے ہیں؟ اس کے لیے ایک ٹرم ہے, کسی کو معلوم ہے کہ کسی کے لیے اللہ تعالیٰ ایک یعنی یہ دیوار ہے نا عالم دنیا اور عالم برزخ کے درمیان, تو وہ کھڑکی کھول دیتے ہیں, تو وہ کھڑکی کے تھرو, کھڑکی تو لمیٹڈ ہوتی ہے نا, تھوڑا بہت ہی آپ کو نظر آ سکتا ہے نا, سب کچھ تو نہیں نظر آتا کھڑکی سے, جی, اس کو کشف کہتے ہیں, کشف, ایکچولی کشف نہیں کشف, ٹھیک ہے, کشفن لفظ ہے ایکچولی. تو یہ اسی کھڑکی کھلنے کو کہتے ہیں کہ غائب کی چیزیں آپ کو تھوڑی نظر آنی شروع ہو جائیں, ٹھیک ہے. اسی طریقے سے عالم برزخ سے کبھی اللہ تعالیٰ کسی کو دیکھنے کی اجازت دے دیتے ہیں عالم دنیا کے کسی معاملے کو, ٹھیک ہے, لیکن وہ بھی لمیٹڈ ہوتا ہے. ایسا نہیں ہوتا کہ وہ عالم برزخ سے کود کر کے عالم دنیا میں واپس آ جاتے ہیں اور عالم دنیا میں پھر گھومنا پھرنا شروع کر دیتے ہیں, جیسے کہ عام طور پر لوگوں نے کہانیاں بنائی ہوئی ہیں, ٹھیک ہے, کہ ان کی روح آ جاتی ہے اور روح آ کر کے جو ہے وہ فلانی جگہ چلی جاتی ہے, اور برے لوگوں کی جو ہے وہ بھوت بن کر کے آتی ہے اور نیک لوگوں کی جو ہے وہ روح بن کر کے آتی ہے وغیرہ, ایسا کچھ نہیں ہوتا, ٹھیک ہے. تو یہ دونوں عالم دنیا کے اندر ہی موجود ہیں اور ان کے درمیان دیوار ہے یا پردہ ہے, اور اس پردے کے اندر کبھی کبھی اللہ تعالیٰ ایز این ایکسیپشن کھڑکی کسی کے لیے بنا دیتے ہیں, تو اس کو کشف کہتے ہیں. اچھا, تو فرمایا کہ یہ برزخی آگ ہے جس میں داخل ہونے کی قرآن کریم نے خبر دی ہے, ٹھیک ہے, یعنی عذاب قبر قرآن کریم سے ثابت ہے, یہ کہنا چاہ رہے ہیں آپ پر, ٹھیک ہے. لیکن بہت سارے لوگ جو کہ اپنے آپ کو مسلمان بھی کہتے ہیں, وہ کہتے ہیں کہ نہیں جی, عذاب قبر کا تو قرآن میں کوئی ذکر ہی نہیں ہے, تو اس وجہ سے عذاب قبر ہے ہی نہیں, جو بھی عذاب ہوگا وہ جہنم میں ہوگا یا میدان حشر میں ہوگا, ٹھیک ہے, قبر میں کچھ نہیں ہوتا, قبر میں لوگ سو جاتے ہیں اور بس, ٹھیک ہے. تو ان کو ان کے علم کی کمی ہوتی ہے ایکچولی, اور ان کے تکبر کی زیادتی ہوتی ہے کہ وہ علماء کی بات نہیں مانتے, حدیث کو قابل اعتبار نہیں سمجھتے, ٹھیک ہے, تو اس وجہ سے وہ عذاب قبر کی نفی کر دیتے ہیں, لیکن ان کا علم اتنا نہیں ہوتا کہ قرآن کے اندر سے عذاب قبر کے جو ایک سے زیادہ دلائل آئے ہیں, جیسے کہ یہ ایک دلیل ہے عذاب قبر کی, اور اس کے علاوہ فرعون کو عذاب کا جہاں پہ ذکر ہے نا, تو وہ بھی عذاب قبر کی ہی دلیل ہے, اس لیے کہ فرعون کو بھی عذاب شروع ہو چکا قرآن کے اندر, اس طرح سے اس کا مفہوم بنتا ہے, آیت اس وقت میرے ذہن میں نہیں ہے, ٹھیک ہے. تو وہ قرآن کو بھی کون سا عذاب, وہ سوری فرعون کو بھی کون سا عذاب شروع ہوا, وہ بھی تو عذاب قبر ہی شروع ہوا نا, اس لیے کہ فرعون بھی تو ابھی دوزخ میں داخل بھی تھوڑی ہوا ہے. اچھا, تو عذاب قبر قرآن سے ثابت ہے. اس آیت سے معلوم ہوا کہ عالم برزخ یعنی قبر میں رہنے کے زمانے میں بھی مردوں پر عذاب ہوگا. اس سے یہ بھی ظاہر ہے کہ جب قبر میں بد عمل کو عذاب ہوگا تو نیک عمل والوں کو ثواب اور نعمت بھی ملے گی, ٹھیک ہے بھائی, جب اس سائڈ پہ کام ہوتا ہے تو پھر اس سائڈ پہ بھی تو کام ہوگا نا. احادیث صحیحہ متواترہ میں, کیا مطلب کہ بہت ساری صحیح حدیثیں جو کہ متواتر کی درجے کو بھی پہنچی ہوئی ہیں, ٹھیک ہے, حدیث کے بہت سارے درجے ہوتے ہیں, تو ان میں سے ایک درجہ تو صحیح حدیث ہوتا ہے. صحیح حدیث کا مطلب یہ ہوتا ہے کہ اس حدیث کو جن لوگوں نے ریلیٹ کیا یا نیریٹ کیا وہ لوگ جو ہے نا بہت ہی قابل اعتبار لوگ تھے اور ان کے بارے میں پوری پوری انفارمیشن موجود ہے, تو اس وجہ سے وہ حدیث جو ان لوگوں نے نیریٹ کری, ٹھیک ہے, تو وہ حدیث صحیح کے درجے میں پہنچی ہوئی ہے, صحیح ہے. تو صحیح حدیث کا مطلب ہوتا ہے کہ قابل اعتبار حدیث, لیکن کچھ صحیح حدیثیں ایسی ہوتی ہیں کہ جو کہ صرف یہ نہیں کہ یعنی ایک چین آف نریشنز سے آپ تک پہنچی ہیں. چین آف نریشن کیا ہوتا ہے؟ چین کہتے ہیں نبی علیہ السلام نے کوئی بات فرمائی, پھر صحابی نے ان کی آپ صلی اللہ علیہ وسلم کی بات کو سن کر کے آگے اس کو نقل کیا, ٹھیک ہے. تو یہ چین بننی شروع ہو گئی نا, نبی علیہ السلام, پھر اگلی کڑی اس چین کے اندر صحابی, پھر اگلی کڑی اس چین کے اندر کون ہوں گے؟ صحابی کے جو شاگرد جن کو تابعی کہا جاتا ہے, ٹھیک ہے. تو تیسری کڑی تابعی ہوئے, چوتھی کڑی تابعی نے جس کو وہ بات بتائی وہ چوتھی کڑی بنا اس چین کے اندر, وہ تبا تابعی کہلاتے ہیں. اور تبا تابعی نے پھر آگے کسی اسٹوڈنٹ کو بتایا تو وہ پانچویں کڑی بنا اس چین کے اندر. تو یہ چین آف نریشنز یا چین آف نریٹرز کہلاتی ہے. عربی اور اردو میں اس کو اسناد کہتے ہیں, اسناد, ٹھیک ہے. حمزہ یعنی جس کو الف کی طرح لکھتے ہیں, الف کہہ لیں, الف سین نون الف دال, اسناد. چین آف نریشنز کو اردو اور عربی میں اسناد کہتے ہیں, ٹھیک ہے. یا اس کی جو سنگولر ہے وہ سند کہتے ہیں. ایکچولی اسناد تو اس کا پلورل ہے, ٹھیک ہے. تو جس کی سند میں سارے روایت کرنے والے لوگ وہ ویل نون ہوں اور ٹرسٹ وردی ہوں تو اس حدیث کو صحیح حدیث کہتے ہیں, ٹھیک ہے. لیکن کچھ صحیح حدیثیں ایسی ہوتی ہیں کہ جن کی چین آف نریشن صرف ایک نہیں ہوتی بلکہ ملٹیپل چینز سے وہ حدیث آگے پہنچی ہوتی ہے, ٹھیک ہے. کیا مطلب؟ کہ اس حدیث کو نبی علیہ السلام سے بہت سارے صحابہ نے سنا اور ان بہت سارے صحابہ نے اپنے بہت سارے اسٹوڈنٹس کو یعنی تابعین کو وہ بات بتائی, پھر بہت سارے تابعین نے بہت سارے تبع تابعین کو یہ بات بتائی. تو اب یہ کتنے ساری چینز بن گئی نا, یہ ایک چین تو نہیں بنی, کیونکہ ایک چین تو اس وقت ہوگی نا جب ایک صحابی نے سنی اور اس ایک صحابی نے آگے تابعی کو بتائی. لیکن اگر کئی صحابہ نے سنا اور کئی صحابہ نے پھر آگے اپنے اسٹوڈنٹس کو بتایا تو اب تو یہ بہت ساری چینز بن جائیں گی نا, ٹھیک ہے. تو یہ جو بہت ساری چینز جس حدیث کی بن جاتی ہیں نا, اس حدیث کو متواتر کہا جاتا ہے یا متواتر کہا جاتا ہے, ٹھیک ہے. تواتر کے ساتھ یہ حدیث آگے پہنچی ہے, ٹھیک ہے. تو عذاب قبر یہ احادیث صحیحہ متواترہ سے ثابت ہے, ٹھیک ہے. تواتر والی احادیث سے ثابت ہے, ٹھیک ہے. تو احادیث صحیحہ متواترہ میں قبر کے اندر عذاب و ثواب ہونے کا بیان اس کثرت اور وضاحت سے آیا ہے کہ انکار نہیں کیا جا سکتا. اس لیے اس پر امت کا اجماع اور اس کا اقرار اہل سنت والجماعت کی علامت ہے, ٹھیک ہے. کوئی سوال؟ امت کا اجماع یعنی امت کے جتنے علماء کرام ہیں وہ سب اس بات پر متفق ہیں, کنسنسس ہے ان کا اس بات پر کہ عذاب قبر حق ہے, ٹھیک ہے, برحق ہے, حق ہے, ٹھیک ہے. تو اس وجہ سے جو عذاب قبر کو تسلیم کرتا ہے وہ اہل سنہ والجماعت کا فرد کہلاتا ہے. اہل سنہ والجماعت کیا ہے؟ یہ ایک عقیدے کا نام ہے, ٹھیک ہے. یعنی یہ ایک سمجھنے ویسے نام تو کہیں گے فرقے کا ہی نام ہے, اہل سنہ والجماعت, ٹھیک ہے. لیکن اس فرقے کا مطلب کیا ہے کہ یہ وہ لوگ ہوتے ہیں جو کہ نبی علیہ السلام کی سنت پر عمل کرتے ہیں اور نبی علیہ السلام کے صحابہ کرام کی سنت پر یعنی عمل کرتے ہیں. عمل کرنے کی بجائے ایک اور لفظ استعمال کرنا چاہیے کہ نبی علیہ السلام کی سنت کو دینی علوم کا سرچشمہ سمجھتے ہیں اور نبی علیہ السلام کے صحابہ کی سنت کو بھی دینی علوم کا سرچشمہ سمجھتے ہیں. یہ ہے اہل سنت والجماعت کی تعریف, ٹھیک ہے. جو لوگ ایسا نہیں سمجھتے تو وہ لوگ اہل سنہ والجماعت میں نہیں ہوتے. تو اسی وجہ سے کہا جاتا ہے کہ اگر کوئی عذاب قبر کو برحق نہیں سمجھے تو وہ پھر اہل سنہ والجماعت کا فرد نہیں ہوگا, ٹھیک ہے. کیونکہ اہل سنہ والجماعت تو ان لوگوں کو کہتے ہیں جو کہ یعنی صحابہ کے کنسنسس یا صحابہ کے اجماع کو مانتے ہیں, ٹھیک ہے. اور اگر کوئی نہ مانے کہ نہیں بھائی صحابہ بے شک کسی بات پہ ایگری ہوں لیکن میں تو بس قرآن کو پڑھوں گا اور قرآن سے جو ہے وہ دین کو سمجھوں گا, تو قرآن ویسے تو سننے میں تو بڑا اچھا لگتا ہے کہ ہاں جی قرآن کو سن کر کے دین کو میں سمجھوں گا, ٹھیک ہے, کہنے کو تو بڑی اچھی سی بات لگتی ہے, لیکن ایسا ہے نہیں, ٹھیک ہے. جو صحابہ کو کا انکار کر دے, ٹھیک ہے, صحابہ کے اجماع کا انکار کر دے, تو وہ قرآن سے جب دین کو ڈائریکٹلی حاصل کرنے کی کوشش کرتا ہے نا, تو وہ بہت ہی غلط نتائج تک پہنچ جاتا ہے, ٹھیک ہے, وہ غلط انٹرپریٹیشنز کرنا شروع کر دیتا ہے, جس کی وجہ سے اس کا عقیدہ جو ہے وہ الٹا خراب ہو جاتا ہے. صحیح ہے, تو وہ پھر اہل سنہ والجماعت کے اندر تو شامل نہیں ہو سکتا نا, کیونکہ اہل سنہ والجماعت تو قرآن کی انڈرسٹینڈنگ صحابہ سے لیتے ہیں, ٹھیک ہے, خود سے پڑھ کر کے قرآن کی انڈرسٹینڈنگ جو ہے وہ لینے کی کوشش نہیں کرتے, بلکہ سب سے زیادہ جو یعنی جو فرسٹ پرائیورٹی دیتے ہیں وہ صحابہ کی انڈرسٹینڈنگ کو دیتے ہیں, ٹھیک ہے, کیونکہ قرآن کو نبی علیہ الصلوۃ والسلام نے سمجھایا, اور آپ صلی اللہ علیہ وسلم جو کچھ سمجھایا وہ کس کو سمجھایا, صحابہ کو سمجھایا, ٹھیک ہے, تو صحابہ نے جیسے اس بات کو سمجھایا نا, وہی قرآن کی صحیح انڈرسٹینڈنگ کہلائے گی. اس کے اوپر کسی کو کوئی سوال ہے؟ اچھا, اس کے اوپر ایک ضمنی بات یہ کرنی ہے کہ یہ جو عذاب قبر برحق ہے, ٹھیک ہے, تو اس پوائنٹ کو دینی لینگویج میں کیا کہا جاتا ہے, اس کو کہیں گے عقیدہ, ٹھیک ہے, کہ آپ کا عقیدہ عذاب قبر کے بارے میں یہ ہے کہ وہ برحق ہے, ٹھیک ہے, تو اس کو عقیدہ کہتے ہیں. اب عقیدہ جو ہے نا یہ یعنی بہت زیادہ تفصیلی ٹاپک ہے کہ بھئی کون کون سے عقائد صحیح عقائد ہیں اور کون کون سے عقائد غلط عقائد ہیں, ٹھیک ہے. اللہ تعالیٰ کے بارے میں عقیدہ, اگر آپ سے کوئی پوچھے کہ اللہ تعالیٰ کے بارے میں صحیح عقیدہ کیا ہے تو کیا جواب دیں گے؟ چند عقائد اگر آپ بتائیں اللہ تعالیٰ کے بارے میں, کیا باتیں ہیں جن کو کہ اللہ تعالیٰ کے بارے میں صحیح عقائد کہا جاتا ہے؟ واحد ہے لا شریک لہ, بالکل صحیح فرمایا آپ نے, پہلا عقیدہ تو سب سے بنیادی عقیدہ یہی ہے, وحدہ لا شریک لہ, کہ وہ ایک ہی ہے, ایک سے زیادہ اللہ نہیں ہے اور کوئی اس کا شریک نہیں ہے, ٹھیک ہے, کوئی اس کا پارٹنر نہیں ہے, یہ ایک عقیدہ ہو گیا اللہ تعالیٰ کا سب سے بنیادی عقیدہ. اس کے علاوہ اللہ تعالیٰ کے بارے میں اور کوئی عقیدہ نہیں ہے کیا؟ صرف آپ کو نا ایک عقیدے کی انڈرسٹینڈنگ دینے کے لیے کہ بھائی عقیدے میں کیا کیا چیزیں شامل ہیں نا, وہ بے عیب ہے ماشاءاللہ, یہ بہت اچھا آپ نے فرمایا کہ اللہ تعالیٰ میں کوئی عیب نہیں ہے. سبحان, رائٹ, سبحان اللہ, اللہ تعالیٰ ہر عیب سے پاک ہے بے شک, یہ ایک عقیدہ ہے اللہ تعالیٰ کے بارے میں, ٹھیک ہے, اللہ تعالیٰ کے اندر کوئی عیب نہیں ہے, اللہ تعالیٰ کی صفات میں کوئی عیب نہیں ہے, اللہ تعالیٰ کے کاموں میں کوئی عیب نہیں ہے, صحیح ہے, بے عیب ہے ہر لحاظ سے, اس کا کوئی ہمسر نہیں ہے, ٹھیک ہے, یعنی اس جیسا کوئی اور نہیں ہے, یعنی اس کی صفات جو ہے نا وہ صفات کسی اور کے اندر بھی نہیں ہے, کوئی ایک صفت بھی ایسی نہیں ہے اس کی کہ جو کہ کسی اور کے اندر اس کے جیسی موجود ہو, ٹھیک ہے, اور وہ کسی کا محتاج نہیں ہے, بالکل صحیح فرمایا آپ نے, اللہ تعالیٰ کسی کا محتاج نہیں ہے, بہت اچھا, یہ ایک اور عقیدہ ہو گیا. اور اللہ تعالیٰ کے بارے میں عقیدہ, سورہ اخلاص نہیں آتی سب کو تو آتی ہوگی ماشاءاللہ, بالکل صحیح فرمایا, لم یلد ولم یولد, رائٹ, نہ تو اس نے کسی کو जना और ना किसी और ने उसको जना, ठीक है, बिगॉटन का लफ्ज कहते हैं ना, बिगेटेड या क्या, बड़ा मुश्किल सा एक इंग्लिश का लफ्ज है, ना उसने किसी को पैदा किया, ना मतलब पैदा किया से मुराद तख्लीक तो किया अल्लाह ताला ने, लेकिन जिस तरह से एक माँ एक मदर जनती है ना, ठीक है, या किसी बाप के नुतफे से जो है वो एक औलाद बनती है, तो ऐसी ऐसा प्रोसेस जो है वो अल्लाह ताला का किसी के साथ नहीं है, ठीक है, यानी अल्लाह ताला का ना कोई बेटा है ना कोई बेटी है, राइट, और ना अल्लाह ताला किसी का बेटा है ना अल्लाह ताला किसी की की बेटी है, ठीक है, लम यलिद वलम यूलद। और कोई एक और अगर बात बता दें फिर आगे बढ़ेंगे। कुल हुवल्लाहु अहद अल्लाहु समद, राइट, वो बेनियाज है, अल्लाह ताला बेनियाज है, समद है, समद का मतलब बेनियाज, यानी अल्लाह ताला को किसी की परवाह नहीं है, किसी इसको मोहताज वाले जो ऊपर जवाब दिया था तो उसमें भी वैसे इसको शामिल किया जा सकता है, उसके बराबर कोई नहीं है। तो हाँ, अल्लाहु समद, लम यलिद वलम यूलद वलम यकुल लहू कुफुवन अहद, कोई भी उसके बराबर नहीं है। कुफुवन अहद का मतलब हो गया कि कोई भी उसका हमसर नहीं है, कोई भी उसके बराबर नहीं है, ठीक है। अल्लाह ताला के इल्म के बारे में अकीदा, ठीक है, कि अल्लाह ताला का इल्म जो है वो अजली है और अबदी है, ठीक है, अजल यानी जिसकी कोई इब्तिदा नहीं है। अच्छा, अल्लाह ताला की अपनी जो जो शख्सियत है ना, जो जात है, उसकी भी कोई इब्तिदा नहीं है। ऐसा नहीं है कि पहले अल्लाह ताला नहीं थे फिर एकदम से अल्लाह ताला बन गए, पैदा हो गए एकदम से अल्लाह ताला आउट ऑफ नोवेयर, राइट, एकदम से अल्लाह ताला तख्लीक हो गए नऊज़ बिल्लाह, और फिर उसके बाद चले आ रहे हैं, चले आ रहे हैं और हमेशा हमेशा के लिए रहेंगे, नहीं, बल्कि अल्लाह ताला हमेशा से है और हमेशा रहेगा। ना अल्लाह ताला की कोई इब्तिदा है ना अल्लाह ताला की कोई इंतहा है, ठीक है, ये भी एक अकीदा है अल्लाह ताला के बारे में ना, राइट। उसी तरीके से अल्लाह ताला के इल्म के बारे में भी कि वो अजली है और अबदी है, हमेशा से है, और हमेशा से है के लिए अजली का लफ्ज इस्तेमाल किया जाता है और हमेशा है के लिए अबदी का लफ्ज इस्तेमाल किया जाता है, ठीक है। वो तमाम जहानों का खालिक है, ये भी अल्लाह ताला के बारे में एक अकीदा है। रब्बुस समावाति वल अर्दि वमा फीहिन्ना, ये भी तो एक अकीदा है ना कि अल्लाह ताला सिर्फ खालिक नहीं है कि बस अल्लाह ताला ने तख्लीक कर लिया उसके बाद छोड़ दिया, जाओ यू आर ऑन योर ओन, अब खुद से जो है वो पकाओ और खाओ, नहीं, बल्कि अल्लाह ताला रब भी है, पालने वाला भी है, उसने सिर्फ तख्लीक करके छोड़ नहीं दिया बल्कि वो एक एक जरूरत को प्रोवाइड भी करता है। ये रब होना ये भी तो एक अकीदा है ना अल्लाह ताला के बारे में, ठीक है। माबूद है तो ये तो पहली शुरू में ही, हाँ ठीक है, माबूद है, अगर पहले स्पेल आउट नहीं किया था इस बात को, मालिक यौमुद्दीन है, बिल्कुल बेशक, ठीक है, मालिक यौमुद्दीन अल्लाह ताला है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, रहमान रहीम, मालिक यौमुद्दीन, ठीक है, रहमान है कि अल्लाह ताला की रहमत हर चीज पर मुहित है, ठीक है, वो रहमती वसीअत अला कुल्ल शैइन, मेरी रहमत हर चीज के ऊपर वसी है, लेकिन रहमान इस दुनिया की हद तक है और रहीम ये आखिरत की हद तक है कि आखिरत में रहमानी वाला मामला नहीं रहेगा बल्कि रहीमी वाला मामला चलेगा, क्योंकि रहीमी जो है वो ईमान वालों के लिए होती है, रहमानी ईमान और काफिर दोनों के लिए होती है। तो ये सारे अकायद हैं। अब देखें, इयाक नअबुदु वइयाक नस्तईन, ये तो अब दुआ शुरू कर दी आपने माशाल्लाह, सूरह फातिहा पर आगे भी पढ़ते चले जाएं तो ये अकीदा कोई थोड़ी है, तो अब दुआ शुरू हो गई ना, तो ये अकायद है ना अल्लाह के बारे में। अब ये अकायद भी जो है वो सारे नहीं अभी हमने डिस्कस किए, अभी भी बहुत सारी चीजें हैं, अकीदे की किताब आपको उठा के देखें ना तो बहुत सारे अकायद आपको और भी मिल जाएंगे सिर्फ अल्लाह के बारे में। अभी तो हमने और बातें शुरू ही नहीं करी, रसूल के बारे में क्या क्या अकायद हैं, आखिरत के बारे में क्या क्या अकायद हैं, राइट, नबियों के बारे में क्या क्या अकायद हैं, फरिश्तों के बारे में क्या क्या अकायद हैं, राइट, और यानी यू नेम इट, बहुत सारी तफसीलात हैं अकायद के अंदर। मैंने आपको अल्लाह के बारे में अकायद का एक मिसाल देकर के सिर्फ ये बताने की कोशिश करी है कि अकायद बहुत ज्यादा तफसीली चीज होते हैं, बहुत डिटेल है इसके अंदर, ठीक है, कुछ अंदाजा हुआ अल्लाह के बारे में अकायद को लिस्ट डाउन करके कितनी तफसील है इसके अंदर, सही है ना। कहने का मकसद ये है कि अब एक एक कंसर्न्ड ईमान वाला जो अपने ईमान के बारे में फिक्र रखता है, ठीक है, और उसको इस बात का पता है कि अगर ईमान है तो मुझे जन्नत मिलेगी, अगर ईमान नहीं है तो जन्नत नहीं मिलेगी। कितनी फिक्र होनी चाहिए उस बंदे को अपने ईमान की, उसी तरह अपने औलाद के ईमान की, है ना, फिक्र होनी चाहिए ना उसको। तो सवाल अब ये पैदा होता है कि अगर अकीदा गलत हो गया, खराब हो गया, तो ईमान तो खराब हो जाता है, बल्कि ख़त्म ही हो जाता है ईमान। ठीक है, अल्लाह के बारे में आपका एक अकीदा गलत हो गया, सिर्फ एक अकीदा। आपने सुना होगा ना, जो लोग बयान वगैरह सुनते हैं और क्लासेस पहले से लेते रहे हैं तो उनको ये बात पता है कि एक इंसान के काफिर होने के लिए सिर्फ एक अकीदा गलत हो जाए वो काफिर हो जाता है, राइट। सारे अकायद का गलत होना काफिर होने के लिए जरूरी नहीं है, एक अकीदा भी गलत हो जाए तो वो बंदा काफिर हो जाता है। तो जब काफिर हो गया तो जन्नत कैसे मिलेगी, सही है। तो अब हम अकायद की हिफाजत कैसे करें कि हमारे अकायद सही रहें, कैसे हिफाजत करें अकायद की, इतने तफसीली अकायद हैं, तो फिर हाउ डू वी मेक श्योर कि हम हमारा अकीदा सही है, क्या ये सवाल जहन में नहीं आना चाहिए। अल्हम्दुलिल्लाह हमारे दूसरे स्टूडेंट्स के जहन में सवाल आया था, ठीक है, दूसरी क्लासों के अंदर जो हमने जो आलिमा कोर्स, आलिम कोर्स की क्लासेस होती हैं, ठीक है, बल्कि इवन दीन एसेंशियल्स फॉर मेन की जो क्लास होती है, तो वहाँ पर भी जब ये सारी डिस्कशन करी ना तो लोगों ने ये सवाल पूछा कि हाउ डू वी मेक श्योर कि हमारा अकीदा सही है। तो अब इसका जवाब, हाउ डू वी मेक श्योर कि हमारा अकीदा सही है कि गलत है, कैसे करेंगे भाई, कोई अकीदे की चेकलिस्ट बनाएंगे, सारे सवाल उस अकीदे की चेकलिस्ट के अंदर मौजूद हों और आप टिक करते जाएं कि हाँ मेरा ये अकीदा है तो चलो टिक कर दिया, अगर मेरा ये अकीदा नहीं है तो उसके ऊपर क्रॉस लगा दिया, फिर अगला अकीदा अच्छा ये मेरा है टिक कर दिया, नहीं है तो फिर क्रॉस लगा दिया, और फिर आखिर में देख रहे हैं कि अच्छा मेरा अकीदा सही है कि नहीं है, हैं 100 में से कितने अकायद जो हैं वो मेरे सही निकले और 100 में से कितने अकायद मेरे गलत निकले, अब मैं उन अकायद को फिक्स करने के लिए जाऊं, कैसे करेंगे, ये क्या कर सकते हैं इस तरह से अकीदा चेकलिस्ट, क्या आप कर सकते हैं? अगर नहीं कर सकते, अगर कर सकते हैं तो फिर करें, करना चाहिए फिर ना, क्योंकि जन्नत में जो जाना है ना, जहन्नम में तो नहीं जाना ना, तो फिर करें इसको। लेकिन अगर ये चीज़ बहुत मुश्किल लग रही है जो कि हर बंदा नहीं कर सकता, है ना, हर बंदा तो नहीं इस तरह की एक्सरसाइज कर सकता, तो फिर कैसे हर मुसलमान अपने अकीदे की हिफाजत का इंतजाम करे, क्या जवाब है इसका? तवक्कुल अल्लाह, माशाल्लाह जबरदस्त जवाब दिया आपने, तो तमगा मिलना चाहिए इस पर आपको। नहीं, इनको तमगा नहीं मिलना चाहिए जवाब के ऊपर, अल्लाह पे तवक्कुल करें, कुरान पढ़ने की जरूरत ही क्या है, फिर आप क्लास क्लास में क्यों आती हैं, तवक्कुल करें अल्लाह ताला के ऊपर। अहले सुन्नत वल जमात के तरीके को फॉलो करें, कैसे फॉलो करें, ये तो मैं सवाल कर रहा हूँ। तवक्कुल तो अल्लाह समझ, तो क्या आपने बेहतरीन जवाब दिया, नहीं ऐसे नहीं होता। अकीदे के बारे में अल्लाह पे तवक्कुल करने का मतलब क्या है, कहना मतलब भी बताए ना, सुनने का मतलब क्या, नहीं नहीं बिल्कुल भी ऐसा नहीं है, ठीक है, क्या 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 फिर तरीका है जो कि हर इंसान कर सके, क्योंकि हर बंदे का अकीदा सही होना जरूरी है ना, चाहे वो कंप्यूटर इंजीनियर हो उसका भी अकीदा सही होना चाहिए, वो मेडिकल डॉक्टर हो उसका भी अकीदा सही होना चाहिए, हाउसवाइफ हो उसका भी अकीदा सही होना चाहिए, राइट, किसान का काम करता हो उसका भी अकीदा सही होना चाहिए, मोची का काम करता हो उसका भी अकीदा सही होना चाहिए, कोई ऐसा तरीका होना चाहिए ना जो किसान भी कर सके और मोची भी कर सके और डॉक्टर भी कर सके और सब सब कर सके। शेख से राबता अकीदे के मामले में ना, हर चीज में शेख का राबता तो नहीं चल सकता ना भाई, अकाबरीन को फॉलो करें, उलमाए हक से जुड़ के रहें, ये है सही जवाब, ठीक है, ये एक मुख्तसर सही जवाब है, इसकी थोड़ी सी तफसील भी आज आपको बता के क्लास खत्म करेगा। उलमाए हक उनसे जुड़ करके रहें, ये है इसका जवाब, माशाल्लाह, ठीक है। उलमाए हक की तारीफ क्या है अभी मैं उसमें नहीं जाता, کیونکہ پھر وہ بہت لمبی ایک ڈسکشن ہو جائے گی. بس ایزیوم کریں کہ جی آپ کو پتہ ہے کہ علماء حق کون ہے, ٹھیک ہے. تو جو علماء حق موجود ہیں نا دنیا کے اندر, رائٹ, ان علماء حق کی ہمیشہ ایک 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 جماعت کی شکل ہوتی ہے ان کی, ٹھیک ہے نا. اٹس لائک اے گروپ یا ایک کنسورشیم ٹائپ کی کوئی چیز بھی ہوگی, یا یہ کہ ایک ایک انڈرسٹینڈنگ ہوتی ہے کہ بھائی علماء حق کون لوگ ہیں ہمارے ملک کے اندر یا ہمارے یعنی دنیا کے ہمارے خطے جس میں ہم رہتے ہیں, ہمارے خطے میں علماء حق کون لوگ ہیں, ٹھیک ہے نا. تو جو علماء حق کی جماعت ہے, ٹھیک ہے, ان علماء حق کی جماعت سے جڑ کر کے رہیں. یہ اس کا مختصر جواب ہے, ٹھیک ہے. اور اس کا تھوڑا سا تفصیلی جواب کیا ہے, تھوڑا سا تفصیلی جواب وہ یہ ہے کہ اگر آپ علماء حق کے بارے میں اچھا گمان رکھتے ہیں, اگر آپ علماء حق کے بارے میں اچھا گمان رکھتے ہیں, ٹھیک ہے, اور ان کی اتباع کرتے ہیں, ٹھیک ہے, اچھا گمان رکھتے ہیں اور ان کی اتباع کرتے ہیں, یعنی اپنے معاملات, اپنے جو بھی آپ کے دینی دنیاوی معاملات ہیں وہ علماء حق کی تعلیمات کی روشنی میں آپ کرتے ہیں, ٹھیک ہے, تو اس کا مطلب یہ ہے کہ آپ کا عقیدہ صحیح ہے, ٹھیک ہے, آپ کا عقیدہ صحیح ہے. تو گویا کہ صرف یعنی اتنی لمبی چیک لسٹ بنانے کی ضرورت نہیں ہے, صرف دو چیک لسٹ کے اندر صرف دو آئٹمز اگر ہو نا کہ آپ علماء حق کے بارے میں اچھا گمان یعنی اچھا نظریہ رکھتے ہیں, ٹھیک ہے, اور آپ دین کو علماء حق سے ہی سیکھ کر کے دین پر عمل کرتے ہیں, ٹھیک ہے, جتنا بھی آپ عمل کرتے ہیں, زیادہ کم کرتے ہیں یا کم کرتے ہیں اس سے غرض نہیں ہے, لیکن آپ اپنی دین کی انڈرسٹینڈنگ کس سے لیتے ہیں, علماء حق کی جماعت سے لیتے ہیں, ٹھیک ہے. ادھر سے کتاب اٹھا لی, ادھر سے کتاب اٹھا لی, ادھر سے قرآن کی کوئی تفسیر پڑھ لی, ادھر سے قرآن کا ترجمہ پڑھ لیا, ادھر سے حدیث کی کوئی کتاب پڑھ لی اور دین کو سمجھ اپنے طور پہ سمجھ کر کے اس پہ عمل کرنے کی کوشش کری, یہ آپ نہیں کرتے ہیں, بلکہ علماء حق کی جماعت کی جو انڈرسٹینڈنگ ہے وہاں سے آپ دین سیکھتے ہیں, ٹھیک ہے. اگر یہ دونوں کام آپ کرتے ہیں, اٹ از اے شیور سائن کہ آپ کا عقیدہ صحیح ہے. اور ٹھیک ہے, دوسری بات بھی اس کے اندر, اگر آپ کا عقیدہ صحیح نہیں بھی ہے, اگر آپ کا عقیدہ فی الحال صحیح نہیں بھی ہے, تو بھی فیوچر میں وہ صحیح ہو جائے گا. کیا مطلب کہ پہلے آپ علماء حق کی جماعت سے نہیں جڑے ہوئے تھے, ٹھیک ہے, آپ ان کے بارے میں پہلے اچھا گمان نہیں رکھتے تھے, پہلے ان کو برا سمجھتے تھے, گندا سمجھتے تھے, بیکار سمجھتے تھے, بے وقوف سمجھتے تھے, ٹھیک ہے, لیکن اب آپ نے اپنا رویہ چینج کر لیا ان کے بارے میں, ٹھیک ہے, اب ان کے بارے میں اچھا آپ کے بارے میں آپ کا رویہ بن گیا ہے, ٹھیک ہے, اب آپ ان سے دین سیکھنا شروع ہو گئے. تو دین سیکھنا شروع ہو گئے تو فوراً سے تو اب آپ نے عقیدے کی کتابیں تو نہیں پڑھنی ہے نا ان سے, تو فوراً سے تو آپ کا عقیدہ ٹھیک نہیں ہوگا, لیکن اگر آپ ان سے جڑے رہیں گے نا تو الٹیمیٹلی آپ کے جو غلط عقائد تھے نا وہ بھی ٹھیک ہو جائیں گے, ٹھیک ہے. کیوں؟ اس لیے کہ علماء حق جو ہے نا وہ عقیدے کے اوپر بہت زیادہ زور دیتے ہیں, ٹھیک ہے, بہت زیادہ عقیدے کا تذکرہ کرتے رہتے ہیں, تو اللہ تعالیٰ پھر ان کے واسطے سے آپ کے عقیدے کی غلطیوں کی اصلاح کروا دے گا, ٹھیک ہے, آپ کو ایسی بات سنوا دے گا جس سے کہ آپ کو پتہ لگ جائے گا کہ آپ پہلے جو ہیں وہ غلط نظریہ رکھتے تھے کسی چیز کے بارے میں, اللہ کے بارے میں کوئی غلط عقیدہ آپ کا بن گیا تھا, رسول کے بارے میں کوئی غلط عقیدہ آپ کا بن گیا تھا, ٹھیک ہے. اللہ ول میک شیور کہ آپ کو کوئی ایسی بات سنوا دے کہ جس سے کہ آپ کو اپنی غلطی کا احساس ہو جائے اور آپ اپنی غلطی سے توبہ کر لیں, رجوع کر لیں, ٹھیک ہے, تو آپ کا عقیدہ ٹھیک ہو جائے گا, صحیح ہے. تو یہ ہے عقیدہ صحیح رکھنے کا طریقہ, علماء حق کی جماعت سے جڑ کر کے رہیں, ان کے بارے میں اچھا گمان رکھیں, ٹھیک ہے, کیونکہ جڑ کر کے رہنا کافی کیوں نہیں تھا بھائی, جڑ کے رہنا اس لیے کہ بھائی کبھی ایسا بھی تو ہوتا ہے نا کہ آپ کسی کے ساتھ جڑ کے رہتے تو ہیں لیکن اس کو بیوقوف سمجھ رہے ہوتے ہیں, غلط سمجھ رہے ہوتے ہیں, کوئی اپنا مقصد حاصل کرنے کے لیے, اردو میں ہم ایک بات کہتے ہیں نا, ایک محاورہ ہے اردو زبان کے اندر, گدھے کو بھی باپ بنا لینا, آتا ہے یہ محاورہ سب کو, गधे को भी बाप बना लेते हैं, यानी उसको समझते तो गधा ही है, लेकिन क्योंकि काम निकलवाना होता है ना, तो उस वजह से उसको बाप जैसी इज्जत देना शुरू कर देते हैं, लेकिन दिल में उसको गधा ही समझते हैं। ठीक है, क्या मतलब? कि आप किसी के साथ जुड़ करके रहें, लेकिन उसके बारे में बदगुमान ही रहें। मिसाल के तौर पर नबी अलैहिस्सलाम के साथ मुनाफिकीन जुड़ करके रहते थे, हैं, आकर के सरगोशियां करते थे। बड़ा ये अभी हमने मर्दों के अंदर ये सूरह मुजादिला की जो तफसीर पढ़ी है, तो उसमें यही है कि मुशरिक, ये जो मुनाफिकीन मदीना थे ना, ये आप के साथ जो है ना, वो तन्हाई में सरगोशियां करते थे, और बड़े यानी आहिस्ता आहिस्ता तरीके से बात करते थे, मजलिस में आकर के बैठते भी थे, और ये भी करते, वो भी, बहुत सारे काम करते थे आप की सोहबत में आकर के। लेकिन आप को वो अल्लाह का नबी समझते थे? नहीं। आप की बातों पर ईमान लाते थे? नहीं। राइट, जुड़ के जरूर रहते थे। तो जुड़ के रहने का मतलब असल में क्या है कि उनके बारे में अच्छा गुमान भी रखना, सही गुमान भी रखना, ठीक है, और फिर उनसे सीखना भी, सीख करके फिर अमल करना। ठीक है, इसी वजह से ये तफसील की जरूरत पड़ती है। सिर्फ जुड़ के रहना, कह देना काफी नहीं होता। तो ये है अकीदे को सही रखना, सही सही रखने का ये तरीका है। ठीक है, किताबें छानना और चेकलिस्ट बनाना और ये सब, ये हर बंदा कर ही नहीं सकता ये काम ना। ठीक है, अच्छा, इसी का जो ऑपोजिट साइड है, अकीदा गलत रहने की क्या अलामत है भाई? इसी को आप ऑपोजिट कर लें, इसको आप रिवर्स कर लें। ठीक है, कि अगर उलमाए हक की जमात के बारे में आपका गुमान खराब है, ठीक है, आप उनको गलत समझना शुरू हो गए, पहले बेशक आप उनको अच्छा समझते थे, लेकिन अब उनको गलत समझना शुरू हो गए, बुरा समझना शुरू हो गए, ठीक है, तो इसका क्या मतलब है? इसका मतलब ये है कि या तो आपका अकीदा ऑलरेडी खराब हो चुका है। क्या मतलब? या तो आपका अकीदा ऑलरेडी खराब हो चुका है, या अगर अभी खराब नहीं भी हुआ तो फ्यूचर में जाके खराब हो जाएगा। अब ये जरा आपको यानी मानना पड़ेगी ये बात, क्योंकि इसकी हम कोई जाहिरी दलील आपको नहीं दे सकते, ये एक गुमान वाली बात है। ठीक है, कि अगर अभी आपका अकीदा सही है, अल्लाह के बारे में भी सही अकीदा है, रसूल के बारे में भी सही अकीदा है, वगैरह वगैरह, राइट, अभी आपका सही अकीदा है, लेकिन चूंकि उलमाए हक की जमात के बारे में आपका गुमान खराब हो चुका है, उनसे आपका ताल्लुक टूट चुका है, तो अब आपका फ्यूचर में अकीदा ठीक नहीं रहेगा बल्कि खराब हो जाएगा। कैसे खराब हो जाएगा? इसकी कोई क्या कहते हैं, फिजिकल टाइप की कोई दलील नहीं है, बल्कि एक गायबाना दलील सी एक दलील है, गायबाना टाइप की एक दलील है। वो क्या, कैसे खराब हो जाएगा भाई? अभी तो ठीक अकीदा है आपका सारी चीजों के बारे में, लेकिन उलमाए हक के बारे में बदगुमानी के बाद अब फ्यूचर में कैसे आपका अकीदा खराब हो जाएगा? ठीक है ना, उसकी भी एक दलील है। वो क्या दलील है? वो दलील ये है कि शैतान पीछे लगा हुआ है, राइट, और शैतान जो है वो सिर्फ अमल खराब करने पर इत्मीनान नहीं करता है कि बस मैंने किसी को गुनाह में मुब्तला कर दिया, अमल उसका खराब कर दिया, बल्कि असल में तो वो मुसलमान को ईमान से महरूम करना चाहता है, राइट, सिर्फ अमल से महरूम नहीं करना चाहता, वो तो ईमान से महरूम करना चाहता है ना, तो उसका जो असल टारगेट है वो, और ईमान से महरूम करने के लिए ऑल दैट ही नीड्स टू डू इज आपका एक अकीदा, मिनिमम एक अकीदा खराब कर दे, आप ईमान से महरूम हो जाएंगे। ठीक है, तो शैतान मुस्तकिल कोशिश करते रहता है कि हमारा कोई अकीदा खराब कर दे किसी तरह। ठीक है, अब शैतान जो कोशिश कर रहा है अपनी तरफ से, ठीक है, इस कोशिश को अपोज कौन करता है? वो उलमाए हक के साथ जो आपका ताल्लुक होता है ना, ठीक है, ये ताल्लुक जो है वो शैतान की इस कोशिश को के रास्ते में रुकावट बनता है। ठीक है, जब आपका उलमाए हक से ताल्लुक खराब हो गया, तो अब कौन सी रुकावट रह गई? अब कोई रुकावट नहीं रह गई, ये अल्लाह पे तवक्कुल वाली बातें नहीं चलती हैं इसके अंदर। ठीक है, क्योंकि अल्लाह पे तवक्कुल ये इन मामलात में नहीं होता। ठीक ٹھیک ہے. علم جو ہے نا وہ علماء سے حاصل کرنا پڑتا ہے, کوئی توکل کر کے, مراقبہ کر کے, آنکھیں بند کر کے, سر کو جھکا لیں اور علم حاصل ہو جائے گا. ایسے ہوتا ہے علم حاصل؟ ایسے کوئی علم حاصل نہیں ہوتا نا. تو اللہ پہ توکل نہیں کیا جاتا ان چیزوں کے اوپر. اس کے لیے جو اللہ تعالیٰ نے ایک سسٹم بنایا نا, علماء سیکھنے والا سسٹم, اس سسٹم کو فالو کرنا پڑتا ہے نا. ٹھیک ہے, تو جب علماء کے ساتھ آپ کا تعلق ہی ختم ہو گیا, تو اب شیطان جو آپ کو کسی عقیدے کے فساد میں مبتلا کرنے کی کوشش کر رہا ہے, تو دوسری طرف سے علماء آپ کو سمجھانے والے تو ہیں نہیں, تو اب آپ نہیں بچ سکیں گے شیطان کے اس فساد سے نا. شیطان کے, فار ایگزامپل, یہ بظاہر تو بڑی مشکل سی بات لگتی ہے کہ بھئی ایک اچھا عقیدہ والا بندہ ہے تو شیطان کیسے اس کے عقیدے کو خراب کر لے, لیکن یہ اتنا بڑا مسئلہ ہے نہیں شیطان کے لیے, کوئی بڑا مسئلہ نہیں ہے. فار ایگزامپل, ایک ایگزامپلس کی یہ ہے کہ جیسے کہ یہ کیا کہتے ہیں, جھوٹے نبیوں والا معاملہ ہے, ٹھیک ہے, قادیانیت والا معاملہ, ٹھیک ہے. اب قادیانیت جو ہے, یہ اتنا تو ہم سب کو پتہ ہے کہ قادیانی مسلمان نہیں ہوتے, ٹھیک ہے, قادیانی مسلمان نہیں ہوتے, یہ تو امید ہے کہ آپ سب لوگ اس بات پر مطمئن ہوں گے اس بات پر, ٹھیک ہے. لیکن کیا قادیانی کو مسلمان, کیا قادیانی کو کافر کہنا بھی ضروری ہے کہ کہنا ضروری نہیں ہے, یا یہ کہ قادیانی کو غیر مسلم ماننا ضروری ہے کہ ماننا ضروری نہیں ہے؟ اس سوال کا جواب کیا ہے؟ ٹھیک ہے, بھائی قادیانی اپنے آپ کو مسلمان کہتا ہے اور نماز بھی پڑھتا ہے, خانہ کعبہ کی طرف سجدہ کرتا ہے, رائٹ, اور کہتا ہے کہ میں محمد رسول اللہ جو مدینہ منورہ میں ہوتے تھے, میں ان کو اللہ تعالیٰ کا آخری نبی بھی مانتا ہوں, ہے نا, وہ کہتا ہے کہ میں آخری نبی مانتا ہوں. تو اگر آپ کہیں کہ نہیں, پھر جب وہ یہ ساری باتیں کہہ رہے ہیں تو پھر تو وہ مسلمان ہے, اور مولوی صاحب کہتے ہیں کہ نہیں وہ مسلمان نہیں ہے, لیکن آپ مولوی صاحب کو سمجھتے ہیں بے وقوف, غلط, کیونکہ آپ کا گمان ان کے بارے میں غلط ہے, ٹھیک ہے, آپ کا گمان ہے کہ مولوی صاحب کو صحیح پتہ نہیں ہوتی چیزیں, تو آپ کہیں کہ نہیں نہیں میں میرے خیال میں تو قادیانی صاحب جو ہیں وہ مسلمان ہیں, کیونکہ وہ تو یہ ساری باتیں صحیح کہہ رہے ہیں, ٹھیک ہے. تو اب آپ کا کیا خیال ہے, آپ پھر اس کے بعد مسلمان رہیں گے؟ نہیں, آپ مسلمان ہی رہیں گے, ٹھیک ہے, اس لیے کہ قادیانی کافر ہے, اور اس کو جو مسلمان کہے گا اس کا اپنا عقیدہ خراب ہو گیا ختم نبوت کے بارے میں, ٹھیک ہے. لیکن آپ کو تو پتہ ہی نہیں, کیوں, آپ کو اسے کافر کہنا ضروری ہے, کہنا پڑے گا, لیکن آپ کو وہ ریزن نہیں معلوم کہ جس کی وجہ سے یہ ضروری ہے, ٹھیک ہے. تو چونکہ علماء حق کے ساتھ آپ کا کوئی تعلق نہیں ہے, آپ علماء حق سے جا کے یہ بات پوچھیں گے نہیں, اور نہ کوئی آپ کا ایسا رشتہ ہے کہ وہ بغیر پوچھے ہی آپ کو سمجھانا شروع کر دیں, تو اب جو ہے نا آپ کا عقیدہ پہلے اگر صحیح تھا بھی, اب وہ عقیدہ خراب ہو گیا, کیونکہ شیطان نے قادیانیوں کے بارے میں آ کر کے آپ کو کنفیوز کر دیا ہے. وہ کیسے کنفیوز کیا, آپ کے دفتر میں کوئی قادیانی ہے, آپ کے بچے کے اسکول میں کوئی قادیانی ہے, اس قادیانی نے آ کر کے آپ کے بچے کو بولنا شروع کر دیا, اپنے بارے میں بتانا شروع کر دیا, آپ کے بچے نے اس کی ساری باتیں سن کر کے کہا کہ ہاں بھائی یہ تو بالکل ٹھیک کہہ رہا ہے, اس کو کیوں خامخواہ جو ہے وہ لوگ غیر مسلم کہتے ہیں, ٹھیک ہے. یا آپ نے دفتر میں کسی قادیانی کی باتیں سن کر کے جو ہے وہ سوچنا شروع کر دیا کہ یہ تو اتنی اچھی باتیں کرتا ہے, یہ تو اتنا اچھا انسان ہے, اتنے اخلاق سے پیش آتا ہے, اور اتنا دین کا کے اوپر عمل کرنے والا ہے, یہ تو نمازیں پابندی سے پڑھتا ہے, میں تو نمازیں بھی نہیں پڑھتا, تو یہ کیوں مسلمان نہیں ہوگا, یہ تو یقیناً مسلمان ہوگا, ٹھیک ہے. اب یہ جو آپ کی سوچ بدل گئی نا قادیانی کے بارے میں, اس سوچ کے بدلنے کی وجہ سے آپ کا اپنا عقیدہ خراب ہو گیا. اب اگر آپ کا رشتہ ہوتا علماء حق کی جماعت کے ساتھ, تو اس غلطی کی اصلاح ہو جاتی, کیونکہ آپ ان سے جا کے پوچھ لیتے, یا وہ خود جو ہے وہ جو قادیانیوں کے بارے میں باتیں سمجھاتے رہتے ہیں, خود آپ کی اصلاح ہو جاتی, بغیر پوچھے بھی اصلاح ہو جاتی ہے, ٹھیک ہے. لیکن جب رشتہ ہی ختم ہو گیا, ان کے بارے میں آپ بدگمان ہو چکے ہیں, تو اب اس بدگمانی جو آپ کے دل میں, جو غلط عقیدہ آپ کے دل میں پیدا ہو چکا ہے نا, اس غلط عقیدہ کا علاج نہیں ہوگا, ٹھیک ہے. یہ ایک مثال ہے اس بات کو سمجھانے کے لیے کہ عقیدے کی خرابی کا سبب یہ بنتا ہے کہ علماء حق کی جماعت سے بندہ کٹ جاتا ہے نا, پھر وہ اگر اس کا عقیدہ صحیح ہے بھی, تو بھی فیوچر میں جا کے اس کا عقیدہ خراب ہو جاتا ہے. جو آپ نے لکھا ہے وہ بھی پڑھ لیتے ہیں کہ کافر کہنا ضروری ہے کیونکہ وہ مرزا کو بھی नबी मानते हैं। हाँ, लेकिन वो भी बड़े ऐसे इतने इतने बेवकूफ़ नहीं है ना, वो लोग भी बड़े अय्यार हैं। ठीक है, कादियानी जो है ना, वो ऐसे घुमा फिरा करके बात करते हैं कि आम आदमी तो आम आदमी, एक ऐसा आलिम भी ना कि जिसने कादियानियत पर खास करके तहकीक ना करी हो, वो भी उनकी बातों का जवाब नहीं दे सकता। इस वजह से उलमा समझाते हैं कि कादियानी से बहस ना करो, अगर तुम आलिम हो फिर भी बहस ना करो। क्यों? इसलिए कि उनकी इतनी ज्यादा मक्कारी है कि अनलेस के आपने खसूसी तौर पर कादियानियत पे मेहनत करी हो उसको समझने के लिए, आप उनकी बातों का जवाब नहीं दे सकते। तो इस वजह से ना, जो खत्म नबूवत वाली मेहनत करने वाले उलमा है ना, उन उलमा से रुजू करना जरूरी है। ठीक है, तो आप जो ये बात लिख रही हैं तो उसका तो आसानी से जवाब दे देंगे कि नहीं, हम तो कोई नहीं नबी मानते। ठीक है, फिर वो आगे से जो जो उलमा, जो खत्म नबूवत वाले उलमा हैं, वो बताते हैं ना कि ये जो असल में ये क्या कर रहे हैं, इसको कहते हैं ना तौरिया करना। ऊपर से जो है वो ऐसी बात कहेंगे कि जिसको कि आप आपको बड़ी अच्छी लगे, लेकिन अंदर से वो उसका मतलब कुछ और ले रहे होते हैं। ठीक है, वो मतलब क्या ले रहे होते हैं कि मिर्ज़ा गुलाम अहमद कादियानी जो है ना, ये नबी का साया है, जिल्ली नबी है या बरवजी नबी है। ठीक है, वो बरवजी का तो मुझे एग्जैक्टली मतलब भी नहीं पता, क्योंकि मेरा मेरा वैसे भी एरिया नहीं है। ठीक है, तो बरोजी या बरवजी क्या उसको पढ़ते हैं, तो वो नबी नबी है लेकिन वो जिल्ली नबी है। ठीक है, एक गोया कि शेडो टाइप का वो नबी है। ठीक है, और असल नबी तो वही नबी अलैहिस्सलाम ही थे, तो ये तो उनका शेडो है, ये तो आप सरम जो है ना, वो उनकी एक री इंकारनेशन है ये मिर्ज़ा गुलाम अहमद कादियानी की शक्ल में। और इसके अलावा और न जाने क्या क्या खराफात हैं इनके इनके यहाँ। ठीक है, तो बात मकसद मतलब समझाने का ये था कि उलमाए हक की जमात के साथ जुड़ करके रहना, ये अकीदे की सलामती की जमानत है। और अगर हम उनके बारे में किसी भी वजह से, जैसे कि आज आजकल फॉर एग्जांपल पाकिस्तान में एक सियासी रीजन की वजह से लोग उलमाए हक से बहुत ज्यादा बदसन हुए, ठीक है, सियासत की वजह से, पॉलिटिक्स की वजह से। ठीक है, हालांकि उनको मिलना जुलना कुछ भी नहीं है, ठीक है ना, वही सारे के सारे मसले पहले के जो चल रहे हैं वो अभी भी चल रहे हैं, लेकिन जिनकी निस्बत पहले से ही कमजोर थी, पहले से ही वो उलमा को अच्छा नहीं समझते थे, लेकिन थोड़ा थोड़ा दीनदार हो गए थे और उलमा की मजालिस में जाने शुरू कर दिया था, अब ये सियासी रीजन बन करके वो फिर से उलमा हक के खिलाफ हो गए। ठीक है, तो वो समझ रहे हैं कि अब जो वो उलमा हक के खिलाफ हो गए ना, तो कोई बात नहीं है, उनका अकीदा सलामत रहेगा, वो दीनदार बन चुके हैं, उनका दीन चलता रहेगा। नहीं, ऐसा नहीं है। ठीक है, अब उनका दीन जो है ना वो चलता नहीं रहेगा, उनका अपना भी अकीदा जो है वो आगे जा करके महफूज नहीं रहेगा, और उनकी औलादों का महफूज रहना ये तो और भी ज्यादा यानी मुश्किल मुश्किल बात है। ठीक है, तो इस पर हम अपनी क्लास खत्म करते हैं, किसी अगर कोई सवाल है तो हम रुक जाते हैं थोड़ी देर के लिए, वरना अगर सवाल करना चाह रहे हो तो फिर रेज हैंड कर लें, वरना हम क्लास खत्म कर देंगे। अगर कोई बाद में आए जहन में तो आप व्हाट्सएप पर जाके क्लास में पूछ सकते हैं। अस्सलाम वालेकुम। और आपने शायद रिकॉर्डिंग भेजने का पूछा था, मैंने क्लिक कर दिया उसको, बंद कर दिया स्क्रीन को। हाँ, डेफिनेटली आप ये वाली रिकॉर्डिंग डेफिनेटली शेयर कर सकते हैं, ये दीन एसेंशियल्स तो हर एक के लिए क्लास है, ओपन क्लास है।